तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBS साउथ एशियन।
सुदामिन, पछिल्लो समय अस्ट्रेलियाका बासिन्दा कस्ट अफ लिभिङ अर्थात् जीवनयापनको लागत बढेका कारण मारमा परेको बताइन्छ र दैनिक जीवनयापनका लागि चाहिने अत्यावश्यक वस्तुहरूको भाउ वृद्धि भइरहेको अनि मोर्गेज तिरिरहेका मानिसहरूलाई बढेको ब्याजदरले चिन्तित तुल्याइरहेको छ। अस्ट्रेलियाको अर्थव्यवस्था चुनाव केन्द्रित भएर अस्ट्रेलियाका दलहरूले ल्याइरहेका आर्थिक योजनाहरू र नेपाली समुदायका सदस्यले चाहिँ आर्थिक व्यवस्थापनका लागि अपनाउन सक्ने उपायहरूका बारेमा हामीले क्यानबेरामा रहेका अर्थशास्त्री डाक्टर कृष्ण अमालसँग कुराकानी गरेका छौँ र यो कुराकानीको अंश अथवा यो भाग यहाँहरूमाझ प्रस्तुत गर्दैछौँ। तर यो प्रस्तुत गर्नु अगाडि हामी यहाँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका विचारहरू साधारण प्रकारका रहेका छन् र तपाईँका लागि यो अनुकूल पनि नहुन पनि सक्छ। थप जानकारीका लागि चाहिँ आफ्नो आर्थिक सल्लाहकार वा कर एजेन्टसँग यहाँले सम्पर्क राख्न सक्नुहुनेछ। अहिलेलाई अर्थशास्त्री डाक्टर कृष्ण हमालसँग गरिएको कुराकानी यहाँहरूमाझ राख्दैछु।
सबभन्दा पहिले त अब हामी अर्थव्यवस्थाको कुरा गरौँ होइन। अब अस्ट्रेलियामा अहिलेको ब्याज दर घटिरहेको छैन, होल्डमै छ, अब घट्ने कुरा पनि भइरहेछ। तर विश्वको विभिन्न देशमा ब्याज दर घट्दैछ, त्यसले ब्याज दरले चाहिँ अर्थव्यवस्थाको एउटा सङ्केत दिन्छ। हाम्रो अस्ट्रेलियाको अर्थव्यवस्था कुन बाटोमा गइरहेछ जस्तो लाग्छ तपाईँलाई अहिलेको ब्याज दरको हिसाबले?
ब्याज दरको हिसाबले गएको अस्तिको डिसेम्बर क्वार्टर जुन डाटा आएको छ त्यसमा त अब इन्फ्लेसन घटेको छ होइन। आरबिआईको टार्गेट 2-3% अन्तर्गत 2.4% आएको छ एनुअलको, सेप्टेम्बर क्वार्टर 3.6%बाट 3.2% झरेको छ। त्यस कारण बाटो त आएकै छ, तर अरू कुराहरू के छ भने र आरबिआई कन्सर्न कुराहरू चाहिँ अब गभर्मेन्टको जुन स्पेन्डिङ एजेन्डा त्यो क्लियर कट नदेखिएको छ। र अर्को कुरा चाहिँ अब बाहिरको प्रेसरहरू जुन वार चलिरहेको छ होइन, जसले गर्दाखेरि फ्युल इनर्जी प्राइसेस हाई गएर त्यसले पनि त्यो इन्फ्लेसन गर्छ। त्यस कारण चाहिँ आरबिआईले चाहिँ अब कतातिर भनेर ढल्किन भनेर अब सायद गाह्रै छ भन्नलाई, तर कट हुनलाई चाहिँ अब जुन इन्फ्लेसन रेट छ त्यो चाहिँ उनीहरूको टार्गेटमा आएको छ, त्यस कारण उनीहरूले कट गर्न पनि सक्छ अरू प्रेसरहरूलाई त्यति मान्यता नदिएर। र मेरो विचारमा इकोनोमिक ग्रोथ चाहिँ अब मोर अर लेस ठिकठिकै चलिरहेको छ, फुल इम्प्लोइमेन्ट छ, 4% अनइम्प्लोइमेन्ट रेट भइरहेको छ होइन, जबको कसैलाई खाँचो देखिन्न। तर के छ भने अब त्यही इन्फ्लेस के अरे रेटले जुन मर्गेज रेट छ त्यो हाईले गर्दाखेरि चाहिँ अलिकति मान्छेहरूलाई गाह्रो भइरहेको छ। त्यस कारण त्यो आरबिआईको सायद यो कट भयो भने चाहिँ त्यसले त राहत हुन्छ र बिजनेसहरू पनि अलिकति अगाडि बढ्न सक्छ इन्ट्रेस्ट रेट कम भएपछि।
हजुर, अनि अब जस्तो लामो समयसम्म अस्ट्रेलियालाई माइनिङ सेक्टरले धानिरहेको थियो होइन, बिचबिचमा सर्भिस सेक्टरले पनि धानेको थियो, अब बदलिँदो विश्वमा र खास गरी अस्ट्रेलियाभित्रै राजनीतिक भनौँ न पहलहरू चेन्ज भइरहेको परिवर्तन भइरहेको अवस्थामा अबको केही वर्षसम्म कुन सेक्टरले चाहिँ ठुलो रोल खेल्छ जस्तो लाग्छ तपाईँलाई अर्थव्यवस्थाको हिसाबमा?
तपाईँले भन्नुभयो ठिकै हो, माइनिङ सेक्टर पहिलेको यहाँको एकदम लिडिङ सेक्टर थियो, त्यसपछि आएर सर्भिस सेक्टर। अब हेर्दाखेरि ग्लोबल हेर्दाखेरि चाहिँ अब मान्छेहरू चाहिँ अब इनर्जी चाहिँ चेन्ज गर्दैछ होइन, अब जुन हामीले पहिले कोलबाट निकाल्ने इनर्जी होइन तिनीहरू चाहिँ अब रिप्लेस भएर चाहिँ अब हामीले सोलरतिर बढी गरेको छ, तपाईँले भने सोलरतिर इम्फ्यासिस गइरहेको छ र अरू हाइड्रोतिर पनि गइरहेको छ होइन। त्यस कारण चाहिँ त्यो सेक्टरमा चाहिँ अस्ट्रेलियाले हुन त अलिकति ढिलो भयो, चाइना अगाडि बढिसकेको छ, अस्ट्रेलियाले पनि अहिले पनि टाइम छ, त्यो सेक्टरमा चाहिँ बढी अहिले चाहिँ इन्भेस्टमेन्ट गरेर चाहिँ त्यसमा चाहिँ लाग्यो भने त्यो सेक्टरले चाहिँ अस्ट्रेलियालाई निकै अगाडि पुर्याउनमा मद्दत गर्दछ।
हजुर, अब हालसालै अमेरिकामा नयाँ प्रेसिडेन्ट पनि आउनुभएको छ र उहाँले विभिन्न नियमहरू ल्याउनु भएको छ, खास गरी विश्व व्यापारीकरण जसले चाहिँ भनौँ न सिङ्गै विश्वलाई एउटा प्रगतितर्फ लगेको थियो, त्यसमा चाहिँ त्यो चाहिँ राम्रो पोलिसी होइन सबै देशलाई भनेर उहाँले विभिन्न नियमहरू त्यसको विरुद्ध पनि ल्याउनु भएको छ र त्यसको प्रभाव देखिएको पनि छ होइन, विभिन्न देशमा विभिन्न देशले कपी पनि गराएछन् त्यो पोलिसीलाई। यसले अस्ट्रेलियालाई कस्तो प्रभाव पार्छ जस्तो लाग्छ तपाईँलाई र साथसाथै आउँदो चुनावमा यसले कतिको रोल खेल्छ जस्तो लाग्छ तपाईँलाई?
यो जटिल क्वेसन हो होइन, त किनभने अब त अमेरिकाको कुरा भिन्दै हो, अमेरिका ठुलो इकोनोमी हो, लार्जेस्ट इकोनोमी हो, उसको पपुलेसन पनि ओभर 300 मिलियन छ होइन, जहाँ कि अस्ट्रेलियाको एकदम थोरै जनसङ्ख्यामा त्यस्तो रिस्ट्रिक्टिभ पोलिसी ल्यायो भने चाहिँ सायद इकोनोमीलाई चाहिँ घाटा लागेर नराम्रो इफेक्ट पर्न सक्छ, किनभने अस्ट्रेलियाको म चाहिँ हामी रिलाइ चाहिँ आफ्नो एक डोमेस्टिक इकोनोमी भन्दा पनि बाहिरको इकोनोमीमा हो होइन, मेनली त चाइना, युरोप चाइनाको अब स्लो डाउन हुँदैछ है, त त्यसले गर्दा पनि अलि असर पाइरहेको छ। त्यो भित्र पनि त्यो स्थितिमा पनि झन् रिस्ट्रिक्टिभ टाइपको पोलिसी ल्यायो भने अब आफ्नै कसैलाई पनि होइन अब स्किल म्यान पावरलाई आउन नदिने, आफ्नो चाहिँ अब हायर वेज रेटमा चाहिँ काम गराउने गऱ्यो भने त त्यो बिजनेसहरू त अब माथि प्रगति गर्दैन, ग्रोथ गर्दैन। त्यसले गर्दाखेरि मेरो पहिचान यो एजेन्डा चाहिँ क्षणिकमा चाहिँ मान्छेहरू आवेगमा आएर चाहिँ यसलाई सपोर्ट गरे पनि लङ टर्म राम्ररी विचार गरेर हेर्ने भने यसलाई इकोनोमीमा चाहिँ यसले निकै ठुलो नराम्रो असर पार्छ।
ओइ कस्ट अफ लिभिङकै कुरा अब अहिलेको गभर्मेन्टलाई विपक्षीले अब भन्ने कुरा आरोप लगाउने कुरा नै ए कस्ट अफ लिभिङ चाहिँ एकदम हाई भयो, मान्छेहरू अस्ट्रेलियामा चाहिँ सामान्य जिन्दगी बिताउनलाई पनि नसक्ने अवस्था छ भन्छ। अब यो चुनाव पनि आइरहेको कारणले गर्दाखेरि के हुनसक्छ? अब अहिले हेर्ने हो भने लेबरले कतिपय ठाउँमा चाहिँ नि अब इन्भेस्टमेन्ट गर्छु यो गर्छु त्यो गर्छु भनेर बाचाहरू पनि गरिरहेछ, लिबरलको पनि गठबन्धनको पनि त्यस्तै खालको बाचाहरू आइरहेछ। यो कस्ट अफ लिभिङको कुरामा चाहिँ यो कस्तो खालको यिनीहरूले पोलिसी अप्नाउला जस्तो देखिन्छ?
कस्ट अफ लिभिङमा चाहिँ मेनली चाहिँ अब इनर्जी प्राइसेसहरू नै हाई भयो होइन, इलेक्ट्रिसिटी बिल नै हाई भएकोले गर्दाखेरि चाहिँ मान्छेलाई र मर्गेज रेट हाई गर्दाखेरि चाहिँ निकै गाह्रो भइरहेछ होइन। अब मर्गेज रेट चाहिँ एकदम कम हुँदाखेरि 2.6 र 2% हुँदाखेरि चाहिँ धेरैले चाहिँ ठुल्ठुलो बिल्डिङहरू किने, इन्भेस्टमेन्ट धेरै गरे हाउसिङमा आफ्नो रुटमा होइन प्रोपर्टीमा, त्यसले गर्दाखेरि एकैचोटि वा त 6% 7% इन्ट्रेस्टले जाँदाखेरि ठुलो मार्का परेको छ। त्यस कारण यो चाहिँ अब यो घट्यो भने अब मर्गेज रेट घटायो भने चाहिँ अलिकति त्यो आशा पर्छ। प्लस चाहिँ अब ट्रम्प आएपछि सायद वर्ल्डको कन्फ्लिक्टहरू पनि निकै नै साम्य भएर जानेछ भन्ने इच्छा एक्सपेक्ट गरेको छु मैले, किनभने उहाँको वारलाई पनि युक्रेनको वारलाई पनि तिमी नगर बन्द गर भनिसकेको छ उसले होइन। प्लस चाहिँ यहाँ हाम्रो गाजा यतापट्टि प्यालेस्टाइनको इस्युमा पनि लडाइँ गर्न छैन भनेर चाहिँ उहाँले चाहिँ एउटा निर्देशन दिनुभएको छ। त्यसले गर्दाखेरि लडाइँ चाहिँ कम र बन्द हुने हो भने चाहिँ अब इनर्जी पेट्रोल प्राइसहरू इनर्जी प्राइसहरू घटेर जान्छ, त्यसले पनि राहत पर्छ, हाम्रो अस्ट्रेलियालाई पनि असर पार्छ, यहाँ पनि घटेर जान्छ। त्यो दुईवटा कुरा छ। प्लस चाहिँ अब कमाउने त अब इम्प्लोइमेन्ट त आइरहेकै छ होइन, माने इन्कम छँदैछ मान्छेसित, खालि यो कस्टले गर्दाखेरि चाहिँ जुन स्पेन्डिङ छ त्यसमा चाहिँ ठुलो मात्रा गइरहेको छ, सेभिङ थिएन। यो यदि चाहिँ यो इन्ट्रेस्ट रेट चाहिँ जुन इन्फ्लेसन कन्ट्रोल भएर घट्यो र प्लस चाहिँ इनर्जी प्राइसेसहरू पनि घट्यो भनेदेखि चाहिँ आई थिङ्क अब फ्युचरमा चाहिँ अलिकति राहत मिल्छ होला। अब कुरा चाहिँ के छ भने अब इनर्जी पैसा कसरी घटाउने भन्ने कुरामा चाहिँ इस्यु छ होइन। अब त्यो चाहिँ अब गभर्मेन्टले चाहिँ अब जस्तो कि लिबरल पार्टीले चाहिँ के अरे न्युक्लियर इनर्जीमा ध्यान दिइरहेछ भनेदेखि अब अर्को गभर्मेन्टले त्यसको अल्टरनेटिभ सोलर प्लस उसमा ध्यान दिइरहेछ, त्यो कतातिर जान्छ भन्ने चाहिँ अब त्यो जनताले नै छान्ने हो कुन चाहिँ पोलिसी तिनीहरूले गर्ने हुन्छ। तर मेरो विचारमा यसो सरसर्ती रिभ्यू गर्दाखेरि चाहिँ न्युक्लियर इनर्जी पनि भेरी कस्टली भन्ने देखिएको छ होइन, र अलिकति त्यसको चाहिँ इम्प्याक्ट पनि जस्तो चेर्नोबिल भयो हाम्रो जापानमा पनि भयो होइन, प्लस भएर त्यस्तो उयोहरू न्युक्लियर प्लान्टहरू, त्यसले गर्दाखेरि झन् मानिसहरूको क्षति हुन्छ। त्यस कारण त्यतातिर चाहिँ नगएर सोलरमा चाहिँ अब फ्युचर नै सोलर र हाइड्रोमा छ, त्यस कारण चाहिँ मान्छेहरूले चाहिँ गभर्मेन्टले चाहिँ सिरियस भएर त्यो सेक्टरलाई जसले अब प्रोत्साहन गर्छ र त्यसमा जसले फोकस गर्छ त्यो 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 पोलिसी नै राम्रो जस्तो लाग्छ मलाई।
फुड खाद्यान्न विशेष गरी तरकारीहरूको भाउ 6%ले बढ्यो अरे, ल्याम्पको भाउ त 17%ले बढ्यो लास्ट इयर भन्दा भन्ने सुनिरहेको थिएँ। अब त्यसले सबै ओभरअल अस्ट्रेलियनहरूलाई त इम्प्याक्ट गर्छ नि, जस्तो माइग्रेन्ट्सहरू त्यसमा पनि इन्टरनेसनल स्टुडेन्टहरूलाई चाहिँ कस्ट अफ लिभिङको त्यो कुराले चाहिँ तरकारीको भाउ 6% बढ्दाखेरि धेरै नै असर गर्छ। यस्तो अवस्थामा चाहिँ नेपाली कम्युनिटीलाई र विशेष गरी विद्यार्थीहरूलाई जसको चाहिँ पढाइ हुन्छ, फी हुन्छ, कामको सर्टेन आवर्सहरू हुन्छ गर्नको लागि, उहाँहरूलाई चाहिँ अलिकति पैसा बचत गर्ने भन्दा पनि आफूले कमाएको पैसाले सर्भाइभ हुनलाई चाहिँ केही टिप्सहरू दिनुहुन्छ?
टिप्सहरू त्यही हो, अब धेरैमा यसो म विचार गर्छु हाम्रो यङ जेनेरेसनमा अलिअलि कमाएको पनि पार्टी सार्टी गर्ने चलन चाहिँ धेरै छ होइन। अब पहिले त हामीले यो के अरे जेन्डर रिभिलिङ पनि थाहा थिएन, यो के अरे यो दहीचुडा खुवानले के पार्टी भन्छ त्यो पनि थाहा थिएन होइन। अब त्यो चाहिँ धेरै भइरहेको छ, त्यो फिजुअल खर्ची नगर्नु किनभने तपाईँहरू लङ टर्म हेर्नुपर्छ होइन। इकोनोमी भनेको कहिले तल जान्छ कहिले माथि जान्छ, त्यो तल गएको बेला चाहिँ सर्भाइभ गर्ने तपाईँहरूको लागि चाहिँ अलिकति सेभिङ चाहिन्छ। सेभिङ गर्ने भनेको अहिले तपाईँ यङ हुँदाखेरि कम हुने हो, पछि बुढो भएर तपाईँहरूले झन् त्यो इन्कम कम भएर जान्छ। त्यस कारण अहिले अलिअलि भए पनि सेभिङ गर्दैछ त्यो बानी पर्छन् र आफ्नो रिटायरमेन्टको चाहिँ प्लान अहिलेदेखि गरौँ होइन, किनभने पछि चाहिँ दुःख पाउन सक्छ। त्यस कारण अहिले मोज गर्नुभयो भने पछि पछि चाहिँ त्यो मोज नपाउन सक्छ। त्यस कारण बराबरी एउटै लेभलमा मोज गर्नलाई चाहिँ तपाईँले अहिले अलिअलि भए पनि सेभिङ गर्दै जानुहोस्, यो तरकारी सरकारीको प्राइस चाहिँ तपाईँलाई अहिले वाइज सपिङ गर्नुहोस् वाइज तरिकाले कति ठाउँमा चाहिँ अब $6 भन्छ किलोको भने काउली कतिसम्म $2 दिइरहेको छ कहाँ के छ भने त्यो विचार गरेर त्यसरी लिनु होला। मेरो चाहिँ यही सल्लाह छ। अरूभन्दा पनि मुख्य कुरा चाहिँ के छ भने तपाईँको लाइफ चाहिँ धेरै लामो छ किनभने अब जति जति साइन्टिफिक डेभलपमेन्ट हुँदै जान्छ मान्छे धेरै बढ्दा बाँच्न थालेको छ होइन। अब मै हेर्नुहोस् म यो ट्रिपल बाइपास गरेर 3 एन्जियोप्लास्टी बसेको मान्छे पनि अब 72 वर्ष गइरहेको छु अझै 100 हिर्काउने उसमा छु धुनमा छु भनेदेखि तपाईँहरू पनि यही सोचमा के गर्नु भने अलिकति अब सेभिङ चाहिँ किनभने पछि जति भयो त्यति चाहिँ गाह्रो हुन्छ सेभिङ भएन भने त्यस कारण रिटायरमेन्टको लागि अहिले सेभिङ गरेर चाहिँ बिस्तारै आफ्नो सुपर बढाउने सक्नुहुन्छ भने सुपर 9% छ त्यसलाई 11-12% लैजाने होइन त्यो गर्नुभयो भने तपाईँ पछि अहिलेसम्म अहिले जे गर्नुमा चाहिँ म पछिसम्म राम्ररी तपाईँको लाइफ चाहिँ चल्न सक्छ। मेरो यही सुझाव छ। धन्यवाद।
श्रोताबिन्द उहाँ हुनुहुन्थ्यो अर्थशास्त्री डाक्टर कृष्ण हमाल। र पछिल्लो समय कस्ट अफ लिभिङ बढिरहेको अवस्थामा मितव्ययी ढङ्गले कसरी खर्च गर्ने भन्ने बारेमा केही टिप्स पनि दिँदै हुनुहुन्थ्यो र हामी यहाँलाई जानकारी दिन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका विचार चाहिँ साधारण प्रकारका रहेका छन् र तपाईँका लागि यो अनुकूल नहुन पनि सक्छ। थप जानकारीका लागि चाहिँ आफ्नो आर्थिक सल्लाहकार वा कर एजेन्टसँग सम्पर्क राख्न सक्नुहुनेछ। र यी जस्तै अन्य सामग्रीहरूको लागि चाहिँ हाम्रो वेब पेज sps.com.au/नेपालीमा जान सक्नुहुन्छ वा हाम्रो सोसियल मिडिया च्यानलहरू फेसबुक इन्स्टाग्राम र एक्समा @sbsnepali र युट्युबमा चाहिँ @sbs South Asian क्रमशः लाइक फलो र सब्सक्राइब गर्नुहोला। अनि हाम्रा थप प्रस्तुतिहरू SBS अडियो एप मार्फत पनि सुन्न सकिन्छ। तपाईँले एप स्टोर वा गुगल प्लेबाट यो एप निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ वा तपाईँले पोडकास्ट सुन्ने सबै प्लेटफर्महरूमा हामी उपलब्ध छौँ। SBS नेपाली पोडकास्ट भनेर अनलाइनमा खोज्न सक्नुहुनेछ।
अनलाइन र सोसियलमा थप सामग्रीहरू पाउनुहोस् sbs.com.au/नेपालीमा जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।
लाइक शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।